movie, but...
ये किस जानिब इशारा है? तजिया कार बोली,
ओवरऑल एक नेगेटिव साइन है। इसका ज्यादा बड़ा मसला ये है कि ये दिखाता है कि आपके जो बिजनेस है ना, उसके अंदर गैर यकीनी का की कैफियत है।
बरतानिया के मलका विक्टोरिया के इंडिया से खास लगाव की वजह क्या मुंशी अब्दुल करीम थे? उनकी परनवासी बोले,
क्वीन ने मुंशी अब्दुल करीम को बिल्कुल एकदम फैंसी किया, पसंद किया, तो उसके बाद मेरे ख्याल से उनके दिल में जो हुई होगी कि इंडिया के बारे में अब तुम मुझे बताओ, बिकॉज यू आर फ्रॉम इंडिया।
तफसीलन ये मौजूद आलमी खबरों के बाद, खबरें सुनिए साथ सुहेल से।
वज़ीर आज़म पाकिस्तान के मशीर ख़जाना अब्दुल हफीज़ शेख की ज़ेर सदारत इक्तिसादी राबता कमेटी ने घरेलू सार्फीन के लिए गैस की कीमतों में 190% इजाफे की मंजूरी दे दी है। इसके अलावा बिजली की कीमतों में भी फी यूनिट इजाफा करने का फैसला किया गया है। हुक्मरान जमात पाकिस्तान तहरीक इंसाफ ने बलोचिस्तान नेशनल पार्टी को यकीन दहानी कराई है कि वो उनके साथ तय पाने वाले 6 नुकाती एजेंडे पर अमल दरामद यकीनी बनाएंगे। वजीर दिफा परवेज खटक के हमरा बलोचिस्तान नेशनल पार्टी के सरबराह सरदार अख्तर मेंगल ने एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए कहा,
क्योंकि बलूचिस्तान का मामला देरीना भी है और सियासी है, और हमने हर वक्त कोशिश की है कि बलूचिस्तान के मसाइल को जो सियासी अंदाज में पेश करें और उसका एक सियासी हल तलाश करें।
बरतानिया, जर्मनी और फ्रांस ने ईरान के जौहरी मुआहदे की खिलाफ वर्जियों पर गहरी तश्वीश का इजहार किया है। इन तीनों ममालिक ने ईरान को मुआहदे की पासदारी करने की भी तलकीन की है। दूसरी जानब ईरान के वजीर खारजा जवाद जरीफ ने सदर ट्रंप की ईरान को तबाह करने की धमकी के जवाब में कहा है कि ये बयान नस्ल कुशी के मुतरादिफ है। गर्मी की एक शदीद लहर ने यूरोप को अपनी लपेट में ले लिया है। सैकड़ों की तादाद में आग बुझाने वाला अमला और फौजी एहलकार शुमाली मशरकी स्पेन में जंगलात में आग बुझाने में सरगर्म अमल हैं। जर्मनी, पोलैंड और चेक रिपब्लिक में दर्जा हरारत 38 डिग्री सेंटीग्रेड से भी तजावज कर गया है, जो इन इलाकों के लिए एक रिकॉर्ड दर्जा हरारत है। चीनी सदर शी जिनपिंग ने G20 इजलास में शिरकत के लिए आज जापान पहुंच गए हैं। चीनी सदर और अमरीकी सदर डोनाल्ड ट्रंप के दरमियान हफ्ते के रोज मुलाकात मुतवक्के है, जिसमें दोनों ममालिक में जारी तजारती जंग पर तबादला ख्याल किया जाएगा। ट्यूनिसिया के दारुल हुकूमत ट्यूनिस में 2 खुदकुश बम धमाके हुए हैं। इन धमाकों का मकसद सिक्योरिटी फोर्सेज को निशाना बनाना था। ये BBC उर्दू सर्विस है।
خبریں پیش کر رہے تھے سعد سہیل۔ حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ مہاراجہ رنجیت سنگھ کے مجسمے کی لاہور کے شاہی قلعے میں تقریب رونمائی کی تفصیلات پروگرام میں آگے چل کر سنیے گا۔ ایک باپ بیٹی کی سوشل میڈیا پر وائرل ہونے والی تصویر پر امریکی صدر اور ان کی تارکین وطن سے متعلق پالیسیوں پر تنقید کیوں ہو رہی ہے، آج پروگرام میں اس پر بھی بات کریں گے، لیکن پہلے سیربین کا بڑا موضوع۔ اور آج کا موضوع ذرا خشک ہے کیونکہ معیشت سے متعلق ہے، لیکن تقریباً ہر پاکستانی اس سے بلا واسطہ یا بالواسطہ متاثر ہوگا۔ پاکستان کی اقتصادی رابطہ کمیٹی نے گیس کی قیمتوں میں 190% تک اضافہ کرنے کی منظوری دے دی ہے۔ اس کے علاوہ بجلی کے نرخ میں بھی فی یونٹ اضافہ ہوگا۔ اگرچہ حکومت کا کہنا ہے کہ وہ گھریلو صارفین کا تحفظ کرے گی کہ ان پر زیادہ بوجھ نہ پڑے، لیکن اگر کمرشل صارفین کے لیے گیس اور بجلی کے نرخ بڑھیں گے تو اس کا بھی بلا واسطہ اثر تو عام آدمی پر ہی پڑے گا۔ یہ بوجھ کب تک اور کس حد تک برداشت کیا جا سکتا ہے اس پر بات کریں گے، لیکن صورتحال معلوم کرنے کے لیے میں نے سینئر صحافی شعیب نظامی سے رابطہ کیا اور پاکستانی حکومت کے فیصلے کی تفصیل معلوم کی۔
جی، جو ابھی اضافہ حکومت نے اعلان کیا ہے یہ 1 جولائی کو نوٹیفائی ہو جائے گا، اور اس کے اندر تقریباً تمام سلیبس کے اندر جو ہے اضافہ کیا گیا ہے، اور خاص طور پہ جو گھریلو صارفین ہیں ان کے لیے سب سے زیادہ اضافہ ہے تقریباً 20%، جبکہ جو انڈسٹریل اور کمرشل صارفین ہیں ان کے لیے تقریباً 31% جو ہے انکریز ہوا ہے۔ تاہم حکومت یہ کہہ رہی ہے کہ جو چھوٹے صارفین ہیں جو تقریباً 200 یونٹ تک گیس کا ماہانہ استعمال کر ان کو جو ہے وہ سبسڈی جاری رکھی جائے گی ان کے لیے، اور جو مختلف اکانومی ان کا یہ کہنا ہے کہ جو حکومت نے بھی ڈیسیزن لیا ہے گیس کا تقریباً 450 سے 500 ارب روپے جو حکومت کو ریونیو سے حاصل ہوگا، اور اس کا مقصد یہی ہے کہ جو گیس کے اندر ایک بقایا جات ان کو جو ہے کسی حد تک کم کیا جائے اور جو نقصانات ہیں ان کو بھی کسی حد تک۔
ریونیو کے اوپر ہم بات کریں گے، لیکن پہلے میں ادھر گیس کے ساتھ، صرف گیس ہی کی قیمتوں میں اضافہ نہیں ہوا نا، اقتصادی رابطہ کمیٹی کا جو اجلاس ہوا ہے اس میں انہوں نے بجلی پر سے بھی سبسڈی واپس لینے کا فیصلہ کیا ہے، تو اس سے کتنا فرق پڑے گا، اس کی بجلی کی فی یونٹ قیمت کتنی بڑھ جائے گی؟
جی، بجلی کے لیے انہوں نے یہی فیصلہ کہ تقریباً 1.5 روپے جو ہے وہ اضافہ کیا جائے گا۔ اس میں گھریلو صارفین بھی ہیں، کمرشل صارفین بھی ہیں، اور جو انڈسٹریل صارفین وہ بھی شامل ہیں۔ مقصد اس کا بھی یہی تھا، تقریباً حکومت 3 روپے فی یونٹ گھاٹے میں چل رہی ہے، اور اس کی وجہ سے تقریباً 220 ارب روپے حکومت کو حاصل ہونے ہیں ایک اگلے مالی سال کے اندر۔ مقصد بھی یہی ہے کہ جو 300 یونٹ والے چھوٹے صارفین ہیں ان کو تو سبسڈی دی جائے گی، حکومت نے اس کے لیے تقریباً 220 ارب روپے اس سبسڈی کی مد میں، مقصد اس کا یہی تھا کہ جو چھوٹے صارفین ہیں ان کو بچایا جا سکے۔ تاہم اس کا امپیکٹ جو ہے وہ ملٹی پلائر ہوگا انفلیشن کے اوپر، خاص طور پہ جب آپ کمرشل صارفین کو مہنگا کریں گے، جس میں تمام کے تمام شاپس ہیں، جو دکانیں ہیں وہ میٹ کی ہیں، ڈرائی کلیننگ کی ہیں، وہ سب کی سب مہنگی ہوں گی، جو ہمارے گھر میں بیکریاں ہیں، تندور ہیں، یہ سب مہنگے ہوں گے۔ اس کی وجہ سے جو ہے روٹی کے اوپر بھی امپیکٹ آئے گا، بیکری آئٹمس کے اوپر بھی امپیکٹ آئے گا، آلموسٹ انفلیشن جو ہے وہ ہر سائڈ سے انکریز ہوگا۔
صحافی شعیب نظامی۔ 1 جولائی سے جہاں گیس اور بجلی کی نئی قیمتوں کا اطلاق ہوگا، وہیں روپے کی گرتی ہوئی قدر نے مہنگائی میں پہلے ہی اضافہ کر دیا ہے۔ یہ سب عام آدمی کو کیسے متاثر کر رہے ہیں؟ یہی سوال میں نے ماہر اقتصادیات ڈاکٹر فریدہ فیصل سے کیا۔
روپے کی قدر جو ہے وہ گر جانے سے اتنا زیادہ فرق نہیں پڑتا عام آدمی کو۔ ہاں یہ ہے کہ امپورٹس کی جب ویلیو جو ہے وہ بڑھ جائے گی تو اس سے ہو سکتا ہے کہ ایک انڈائریکٹ افیکٹ ہو، لیکن جو یوٹیلیٹیز کے ریٹس کا بڑھ جانا ہے وہ ڈائریکٹلی افیکٹ کرے گا۔ ہاں اس سے ایک عام آدمی جو ہے وہ زیادہ تنگ ہوگا اور اس کی مشکلات میں اضافہ ہوگا، لیکن ڈالر کا یہ ہے کہ وہ مطلب یہ اوور آل ایک نیگیٹو سائن ہے۔ اس کا زیادہ بڑا مسئلہ یہ ہے کہ یہ دکھاتا ہے کہ آپ کے جو بزنس ہے نا اس کے اندر غیر یقینی کی کیفیت ہے۔
تو آپ کو کیا لگتا ہے کہ جو ڈالر کی بڑھتی قدر کے ساتھ قرضے بڑھ رہے ہیں، قیمتیں بڑھ رہی ہیں، حکومت کی جانب سے اضافی ٹیکسز لگائے گئے ہیں، کیا صورتحال کچھ قابو میں ہوتی نظر آ رہی ہے معیشت کی؟
ابھی تو دیکھیے 30 تاریخ اور جولائی کا پہلا جو ہفتہ ہے نا وہ بڑا کریٹیکلی دیکھنا پڑے گا، کیونکہ 30 جولائی کے بعد یہ کہا گیا ہے کہ جو بے نامی آپ کی جائیدادیں ہیں उनको जब्त कर लिया जाएगा और सख्ती की जाएगी बहुत ज्यादा काले धन के ऊपर। अगर तो वाकई ऐसा हो और जैसे कि हुकूमत कह रही है लोग जो के जिनके पास पैसा है और जो टैक्स नहीं दे रहे ना दहिंदगान उनको काबू में ला सके तो एक बड़ा जबरदस्त सिग्नल जाएगा मार्केट की तरफ और हो सकता है कि चीज कंट्रोल हो जाए। और इस तरह करने से ये भी होगा कि फर्स्ट वीक में आईएमएफ के साथ आपका जो मायदा है वो फाइनलाइज हो जाएगा तो हो सकता है कि चीज काबू में आ जाए। लेकिन इस वक्त हम बड़े ही क्रिटिकल हालात से गुजर रहे हैं।
जो हुकूमत तो खुद भी कह रही है कि ये सख्त इकदाम हैं और लेकिन उनका ये भी कहना है कि ये वक्त की जरूरत है, तो क्या कोई आपको हद नजर कुछ नजर आ रहा है कि शायद कीमतें कुछ कम हो जाएं?
कीमतें कम होने में तो थोड़ा वक्त लगेगा लेकिन ये है कि अगर तो वाकई काबू में करना है हुकूमत में तो बड़ा जरूरी है कि चीज के काबू में इस वक्त मईशत को करना है। ये जो गैर यकीनी है लगता है ये जिद्दे काबू हो रही है सारी की सारी आपकी नो बिजनेस कम्युनिटी रिस्पॉन्ड ही नहीं कर रही किसी तरीके से और उसके डिमांड और सप्लाई जो है उसका इक्विलिब्रियम नहीं आ रहा तो ये काबू करना बहुत ज्यादा जरूरी है। इस वक्त नहीं कहा जा सकता अभी ये देखना पड़ेगा मुस्तकबिल में और एक मेरा ख्याल में महीने के अंदर बात जो है ना वो बिल्कुल क्लियर हो जाएगी।
माहिर इक्तसादिया डॉक्टर फरीदा फैसल कह रही थी कि महीने के अंदर सूरतेहाल क्लियर हो जाएगी। पाकिस्तान क्रिकेट टीम ने गुज़िश्ता रोज आईसीसी वर्ल्ड कप में न्यूजीलैंड को 6 विकेटों से शिकस्त दी और न सिर्फ दौरान मैच बल्कि उसके बाद भी सोशल मीडिया पर मैच से मुतालिक ही बातें होती रहीं। लेकिन क्या बातें होती रहीं यही मैंने पूछा हमारी साथी इरफाना यासिर से।
जब से वर्ल्ड कप शुरू हुआ है हम तो देख रहे हैं कि ट्विटर जो है उस पर सिर्फ वर्ल्ड कप मैच इसी के सारे ट्रेंड्स चल रहे हैं और जिस दिन पाकिस्तान का मैच होता है उसे अगले दिन तो ट्विटर भरा ही पड़ा होता है। अभी जो रात पाकिस्तान जीता है उसके बाद जहां बहुत सारी ट्वीट्स हुई वहां पर जैसे एक नासिर हुसैन है इंग्लैंड के एक पुराने प्लेयर है उन्होंने ट्वीट की कि क्या अब इंग्लैंड और इंडिया के मैच में पाकिस्तान जो है वो इंडिया को सपोर्ट करेगा। तो नीचे अगर आप थ्रेड देखें तो तमाम पाकिस्तानी जो है वो यही कह रहे हैं कि जी बिल्कुल हम तो इंडिया को ही सपोर्ट करेंगे क्योंकि अगर आप इंडिया को सपोर्ट करेंगे तो चांसेस ज्यादा हैं कि पाकिस्तान से
इंडिया अगर जीतता है तो पाकिस्तान के
सेमीफाइनल में पहुंचने के बहुत ज्यादा चांसेस हैं। तो इस तरह की बहुत सारी मजेदार ट्वीट्स हो रही हैं। अगर हम पाकिस्तान के कल के मैच की बात करें तो ऑस्ट्रेलिया के फॉर्मर कैप्टन है रिकी पोंटिंग उन्होंने जो कल बड़ी मजे की ट्वीट की उन्होंने कहा कि पाकिस्तान वो टीम है कि इसका जिससे दिल चाहता है हार जाते हैं और जिससे दिल चाहता है उससे जीत भी जाते हैं।
आप नहीं कह सकते कि कब जीतेगी
कब जीतेगी। अच्छा अब उस
ये तो है लेकिन साथ साथ कुछ आज हमने स्क्रीनशॉट्स देखे हैं जो कि लोग हमें शेयर करते हुए नजर आए और वो हैं कुछ डॉलर रुपी जो खास तौर पर इस वक्त जो डॉलर के अगेंस्ट रुपी की कदर है उसमें कमी आई है उसके ऊपर है लेकिन वो स्क्रीनशॉट्स का क्या मामला है?
अच्छा वो अगर देखा जाए तो 4 ट्विटर अकाउंट्स जिसपे स्क्रीनशॉट्स इनके चल रहे हैं एक वीना मलिक का है एक जुनेद सलीम के नाम से है एक आफताब इकबाल और एक चौधरी गुलाम हुसैन के नाम से ट्विटर अकाउंट्स हैं। उन सबसे एक जैसी ट्वीट की गई है जिसमें ट्वीट में लिखा गया है कि जो 90% पाकिस्तान के लोग हैं उनका डॉलर से कोई ताल्लुक नहीं है और जो बाकी 10% जिनका डॉलर से ताल्लुक है वो उनका पाकिस्तान से कोई ताल्लुक नहीं है।
बिल्कुल एक जैसी ट्वीट है
बिल्कुल एक जैसी है। तो उसपे भी लोग जो हैं वो एक तो कुछ लोग कह रहे हैं कि वीना मलिक का अकाउंट वेरीफाइड है बाकी लोगों का वेरीफाइड नहीं है लेकिन उससे ये एक जो ट्रेंड नजर आ रहा है वो ये है कि सबको शायद एक जैसा मैसेज जो है
किया गया है
तो लोगों ने बगैर वेरिफिकेशन के इसका कॉन्टेंट क्या है वो सिर्फ ट्वीट कर दिया। उसके नीचे जो कमेंट्स हैं उसमें कुछ लोग ये कह रहे हैं जैसे कि एक नेटवर्क एक आवाज यानी कि सारे जो है वो एक ही बात कर रहे हैं। इसके अलावा आज चूंकि अरेस्ट डॉलर माफिया के नाम से भी एक हैंडल है जो कि ट्रेंड कर रहा है तो इस वजह डॉलर पे बहुत ज्यादा बात हो रही है।
दोबारा से बॉयकॉट डॉलर भी जो है हमने देखा है कि दोबारा से आज जो है वो ट्रेंड कर रहा है
बिल्कुल। और बॉयकॉट डॉलर जो है वो लोग इस पे ये जो है एक दूसरे को कह रहे होते हैं कि अगर आप अपना डॉलर नहीं खरीदेंगे तो इससे पाकिस्तान की इकॉनमी बेहतर होगी और डॉलर की कीमत जो है वो नीचे आ जाएगी।
इरफाना यासिर सोशल मीडिया ट्रेंड्स पर बात कर रही थी। महाराजा रंजीत सिंह की 180वीं बरसी के मौके पर आज लाहौर के शाही किले में रंजीत सिंह के मुजस्मे की रोनुमाई की गई। इस मौके पर हमारे साथी उमर दराज वहीं मौजूद थे।
مہاراجہ رنجیت سنگھ جنہوں نے 19ویں صدی میں پنجاب پر حکومت کی، ان کا ایک لائف سائز مجسمہ لاہور کے شاہی قلعہ میں آج اس کی نقاب کشائی کی گئی، وہ نصب کیا گیا ہے۔ یہ مجسمہ جو ہے وہ برانز کا بنا ہوا ہے، اور اس میں دکھایا گیا ہے کہ مہاراجہ رنجیت سنگھ جو ہیں وہ ایک گھوڑے پر سوار ہیں، اور ان کے ایک ہاتھ میں کمان ہے جبکہ دوسرا ہاتھ ان کا گھوڑے کی رکابوں کے اوپر ہے۔ یہ مجسمہ جو ہے یہ برطانیہ کی ایک سکھوں کی ایک آرگنائزیشن ہے جسے ایس کے فاؤنڈیشن کہتے ہیں، اس کے جو صدر ہیں بابی سنگھ، انہوں نے بنوایا، انہوں نے کمیشن کیا اور انہوں نے پاکستانی حکومت کو یہ تحفے میں دے دیا۔ بابی سنگھ نے بی بی سی سے بات کی اور ان کا کہنا یہ تھا کہ وہ جب بھی پاکستان آتے تھے تو وہ یہ دیکھتے تھے کہ مہاراجہ رنجیت سنگھ کے حوالے سے کوئی خاص ایسا مونیومنٹ جو ہے وہ یہاں پر موجود نہیں ہے جو کہ ان کے بارے میں بتا سکے، تو اس کے حوالے سے ہی انہوں نے یہ جو آئیڈیا تھا یہ کمیشن کیا۔ یہ پاکستان میں مقامی فنکاروں نے تیار کیا، اس پر تقریباً 8 ماہ کا عرصہ لگا، اور اس کے بعد اس کو آج لاہور کے شاہی قلعہ میں سکھ ہیریٹیج گیلری کے سامنے نصب کیا گیا، اور اس کے بعد اس کی آج نقاب کشائی کی گئی۔ اب یہ یہاں پر موجود ہوگا اور جو ٹورزم کے لیے لوگ جو آتے ہیں وہ اس کو دیکھ سکیں گے۔ ایک بڑی تعداد میں سکھ یاتری بھی انڈیا سے آتے ہیں جو آج کل بھی آئے ہوئے ہیں، کیونکہ آج سے ایک دن کے بعد مہاراجہ رنجیت سنگھ کی برسی جو ہے وہ منائی جا رہی ہے یہاں پر۔
لاہور کے شاہی قلعے میں موجود تھے عمر دراز، جہاں پہ مہاراجہ رنجیت سنگھ کے مجسمے کی رونمائی کی گئی۔ یہاں سے عربین اپنے نصف کو پہنچا، ایک وقفہ اور اس کے بعد کھیلوں کی خبریں اور پھر دیگر موضوعات پر بات کریں گے۔
خبروں کے ساتھ میں ہوں نازیہ گلزار۔ کرکٹ ورلڈ کپ کے 34ویں میچ میں انڈیا اور ویسٹ انڈیز کی ٹیمیں مینچسٹر میں مقابل ہیں۔ انڈیا کی جانب سے دیے گئے 269 رنز کے ہدف کے تعاقب میں ویسٹ انڈیز کی ٹیم بیٹنگ کر رہی ہے۔ ایونٹ کے 33ویں میچ میں پاکستان نے نیوزی لینڈ کے خلاف 6 وکٹوں سے کامیابی حاصل کی تھی۔ پاکستان کا اگلا میچ کہاں اور کس ٹیم کے خلاف ہوگا، یہ بتا رہے ہیں برمنگھم سے نامہ نگار عبدالرشید شکور۔
پاکستان کا جو اگلا امتحان ہے وہ افغانستان کے خلاف ہیڈنگلے میں ہفتے کے روز ہوگا۔ ایک بڑا میچ ہے وہ کہ افغانستان کی ٹیم اس ٹورنامنٹ میں کوئی اتنی اچھی پرفارمنس نہیں دے پائی ہے، بھارت کے خلاف اس نے ایک ٹف فائٹ کی تھی اور بھارت کو تقریباً وہ شکست دینے میں قریب آ گئی تھی افغانستان کی ٹیم، لیکن اس کے جو اندرونی مسائل ہیں وہ نمایاں طور پر سامنے آئے ہیں اس ورلڈ کپ میں۔ کپتان کی تبدیلی اس میں قابل ذکر ہے۔ تو پاکستان ٹیم کے لیے اب 2 میچز ہیں، پہلے افغانستان اور پھر بنگلہ دیش، تاکہ وہ پھر سیمی فائنل میں پہنچ سکے۔
خواتین کے فٹ بال ورلڈ کپ کے کوارٹر فائنل میں آج ناروے کی ٹیم انگلینڈ کے خلاف میدان میں اترے گی۔ ایسٹ بورن ٹینس ٹورنامنٹ میں خواتین کے کوارٹر فائنل میں جرمنی کی اینجلیک کربر نے رومانیا کی سیمونا حالپ کو شکست دے دی ہے۔ اسی ایونٹ میں مردوں کے کوارٹر فائنل میں برطانوی نمبر 1 کائل ایڈمنڈ برطانیہ کے ہی ڈین ایوانس کے خلاف کھیلیں گے۔ ہاکی پرو لیگ میں آج خواتین کے 2 مقابلے شیڈیول ہیں، ارجنٹینا کا سامنا آسٹریلیا اور نیدرلینڈ کی ٹیم جرمنی کے خلاف کھیلے گی۔ انڈیا کے باکسر نیرج گویاٹ کے ایک کار حادثے میں زخمی ہو جانے کے بعد عامر خان اب اگلے ماہ سعودی عرب میں منعقد کیے جانے والے مقابلے میں آسٹریلیا کے باکسر بلی ڈب کا سامنا کریں گے۔
کھیلوں کی خبریں آپ نے سنی نازیہ گلزار سے۔ حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ کہیں باہر کھانے کا پروگرام ہو تو پہلا سوال یہ ہوتا ہے کہ کون سا ریستوران اچھا ہے، لیکن دنیا کا سب سے بہترین ریستوران کون سا ہے، کون یہ فیصلہ کرتا ہے اور کن باتوں کا خیال رکھا جاتا ہے کسی بھی ریستوران کو دنیا کا سب سے بہترین ریستوران کا درجہ دینے کے لیے۔ لیکن ان تمام معلومات کے لیے آپ کو آنا ہوگا bbcurdu.com پر۔ سنہرے مستقبل کے خواب سجائے غیر قانونی طور پر امریکہ جانے والے میکسیکن باپ بیٹی دریا میں ڈوب کر ہلاک ہو گئے۔ 24 سالہ باپ اور کمسن بیٹی کی ایک دوسرے سے لپٹی لاش کی وائرل ہونے والی تصویر نے سب کے دل دہلا دیے، جس کے بعد امریکی صدر ڈونلڈ ٹرمپ کی تارکین وطن سے متعلق پالیسی ایک بار پھر موضوع بحث بن گئی ہے۔ تفصیل سنیے بی بی سی کے نامہ نگاروں کے مراسلوں کے خلاصے میں جو پیش کر رہی ہیں سارا عتیق۔
خبر رساں ادارے اے ایف پی کے مطابق پیر کے روز میکسیکو کے دریا کے ساحل پر ایل سلوڈور سے تعلق رکھنے والے پناہ گزین باپ بیٹی کی لاش ملی. ڈوبنے والی کم سن بچی کی اپنے باپ کی قمیض کے اندر پیٹ پر سوار تصویر سوشل میڈیا پر وائرل ہو گئی، جس کے بعد بہت سے افراد نے امریکی صدر ٹرمپ کی تارکین وطن سے متعلق پالیسیوں کو ان اموات کی وجہ قرار دیا. تاہم صدر ڈونلڈ ٹرمپ نے اس واقعے کا ذمہ دار ڈیموکریٹس کو قرار دیتے ہوئے کہا،
مجھے اس سے نفرت ہے اور مجھے پتا ہے کہ ڈیموکریٹ قانون تبدیل کر دیں تو اسے فوراً روکا جا سکتا ہے. ان کو قوانین تبدیل کرنے ہوں گے تاکہ ایسے واقعات دوبارہ نہ ہوں، جیسے کہ ایک باپ کی موت جو کہ یقیناً اپنی بیٹی کے لیے ایک اچھا باپ ہوگا.
دنیا کو جھنجھوڑ کر رکھ دینے والا یہ حادثہ اس وقت پیش آیا جب آسکر البرٹو میکسیکو سے ہوتے ہوئے امریکی سرحد کے قریب دریا کنارے پہنچے اور بچی کو وہاں کھڑا کر کے اپنی اہلیہ کو لے جانے کے لیے واپس جانے لگے تو بچی نے دریا میں چھلانگ لگا دی. بچی کی جانب سے چھلانگ لگائے جانے کے بعد اہلیہ کو لے جانے والے آسکر تیزی سے واپس لوٹے اور بچی کو بچانے کے لیے انہوں نے دریا میں چھلانگ لگا دی، جہاں پانی کی تیز لہریں باپ اور بیٹی دونوں کو بہا لے گئیں. ہلاک ہونے والی شخص کی والدہ نے تصویر پر رد عمل دیتے ہوئے کہا،
اپنے خاندان اور بیٹی کے لیے اچھے مستقبل کا حصول یہی اس کا خواب تھا، اسے یہ معلوم ہی نہ تھا کہ اسے موت مل جائے گی.
اس حادثے کے بعد لوگوں نے ایک بار پھر امریکہ میکسیکو سرحد پر پھنسے ہزاروں مہاجرین کو محفوظ راستہ دیے جانے کا مطالبہ بھی کیا ہے.
امریکی صدر کی تارکین وطن سے متعلق پالیسی پر جاری بحث کی تفصیل بتا رہی تھیں سارہ عتیق. برطانیہ کی ملکہ وکٹوریا کو دنیا کی عظیم ترین ملکاؤں میں شمار کیا جاتا ہے، جن کے زیر تسلط اس وقت کی دنیا کی ایک چوتھائی آبادی تھی. کم ہی لوگ جانتے ہیں کہ انڈیا سے اپنے خاص لگاؤ کی وجہ سے ملکہ وکٹوریا نے نہ صرف اردو زبان سیکھی اور ہندوستانی سیاست میں دلچسپی لی بلکہ دیسی کھانوں سے بھی خوب لطف اندوز ہوئیں. ملکہ وکٹوریا کی ہندوستان سے محبت کو پروان چڑھانے والے بھی کوئی اور نہیں بلکہ ایک ہندوستانی ہی تھے. عبد الکریم پہلے وکٹوریا کے خدمت کار بنے، پھر استاد اور آخر میں انڈین سیکرٹری کے عہدے پر پہنچے. یہ سب کچھ کیسے ممکن ہوا، سنیے کریم الاسلام سے.
منشی عبد الکریم کے بیٹے عبد الرشید کے پرانے واقف کار سید اقبال حسین نے بی بی سی سے بات کرتے ہوئے بتایا کہ 1887 میں ملکہ وکٹوریا کی گولڈن جوبلی کے موقع پر عبد الکریم انگلستان پہنچے.
اسٹاف ان کے لیے گیا تھا کوئن وکٹوریا کے لیے، اس میں کریم صاحب کا نام بھی تھا وہاں پہ. پہلے ہی واز اٹینڈنٹ، کریم صاحب واز دی موسٹ ایجوکیٹڈ پرسن ان دیٹ گروپ، تو ہی واز بیکیم اے لیڈنگ پرسن ان دی انٹائر اسٹاف، انڈین اسٹاف. جو خبریں انڈیا کے متعلق دی جاتی تھی وہ کریم صاحب سے ریکنفرم کرتی تھی کہ یہ سچ ہے یا نہیں. کوئن وکٹوریا نے ہمیشہ ان کو پروٹیکشن دی، جبکہ باوجود اتنی مخالفت کے لوور اسٹاف تھا، وہ نہیں چاہتا تھا کہ یہ اتنے اونچے عہدے پہ پہنچ جائے اور کوئن کا اتنا ٹرسٹ ہو جائے ان کے اوپر.
منشی عبد الکریم کی پرنواسی پروین بدر خان کا کہنا ہے کہ شاہی محل کا انگریز اور ہندوستانی عملہ منشی سے حسد کرنے لگا تھا.
She was really totally depending on him. تو یہی وجہ تھی جس کی وجہ سے وہ جیلسی یا جو کچھ بھی آپ سمجھ لیں. کوئین نے منشی عبد الکریم کو بالکل ایک دم فینسی کیا، پسند کیا، تو اس کے بعد میرے خیال سے ان کے دل میں جو سجو ہوئی ہوگی کہ انڈیا کے بارے میں اب تم مجھے بتاؤ بیکاز یو آر فرام انڈیا. کوئین نے لکھ کے دیا تھا کہ یہ لیٹر جو ہے یہ تمہاری پوری فیملی سات پشتوں کے لیے ہے، کسی کو بھی کبھی کسی وقت بھی ضرورت ہو تو یو کین اپروچ دا کنگ اور دا کوئین ہو ایور ریننگ.
پروین بدر خان کے بھائی قمر سعید بیگ بتاتے ہیں کہ ملکہ وکٹوریا کے انتقال کے بعد منشی عبد الکریم پر سختیاں کی گئیں.
برٹش حکومت نے اور وہاں کے جو لوگ تھے انہوں نے بہت ہی برا سلوک کیا. خطوط اور جو کچھ بھی تھے، میکسیمم جو چیزیں تھیں وہ ڈسٹروائے کر سکتے تھے وہ ڈسٹروائے کی تھی. انگلینڈ سے آنے کے چند سالوں کے بعد ہی ان کا انتقال ہو گیا تھا. مجھے بہت اچھی طرح سے یاد ہے کریم لاج کے اندر ہمارا جو بہت بڑا ایک ڈرائنگ روم تھا، جو تحفے اور تفائف دیے گئے تھے وہ وہاں سب ڈیمونسٹریٹڈ تھے.
پروین بدر خان 2017 میں بننے والی فلم وکٹوریا اینڈ عبدل میں منشی عبد الکریم کی کردار نگاری سے مطمئن ہیں.
لوگوں نے جا کے دیکھا کہ بھائی ذرا دیکھیں تو صحیح کتنا سچ ہے اور کتنا جھوٹ ہے، تو کوائٹ کلوز اچھی فلم بنی ہے. ان کا کیریکٹر جو ہے وہ تو بہت صحیح پورٹری کیا ہے. the love between the queen and Munshi Abdul Karim was more of a mother and son.
Karimul Islam, BBC Urdu, Karachi.
और अब सामयिन की आरा पर अपनी हफ्तावार फीचर आपकी बात।
बीबीसी उर्दू के तमाम सुनने वालों को आसिया अंसर का सलाम। नई हुकूमत के पेश करदा बजट पर इन दिनों कौमी और सूबाई असेंबलियों में बहस जारी है। मुख्तलिफ कॉलर्स ने बजट पर अपनी राय का इजहार किया है। सूबे बलूचिस्तान के जिला आवरान से एक सामे का कहना है,
अस्सलाम वालेकुम, कबायली और समाज शिक्षक बलूचिस्तान की मीर अहमद बलूच जिले आवरान से बात कर रहा हूँ। हाल ही दिनों में जो बजट गवर्नमेंट ने अनाउंस किए, इसमें बलूच आवाम के लिए कुछ भी रिलीफ नहीं है। जहाँ गवर्नमेंट से हमें कुछ रिलीफ नहीं दे रहा है।
और बलूचिस्तान से ही एक और सामे ने शिकवा किया है कि बेरोजगारी जो पूरे पाकिस्तान खुसूसन बलूचिस्तान का अहम मसला है, इस मसले पर आखिर आवाज क्यों नहीं उठाई जाती।
पाकिस्तान के इलाके डेरामा जवान से बात कर रहा हूँ। ये यहाँ बलूचिस्तान में बेरोजगारी है, बेरोजगारी के इशू के बारे में कुछ नहीं बात किया जाता। कोई भी चैनल बलूचिस्तान के बारे में कुछ भी इस इशू को उठाने के लिए काबिल नहीं।
मुल्क भर में इन दिनों गर्मी जोरों पर है, ऐसे में बिजली की आंख मिचोली और बाज जगह तवील लोड शेडिंग से आवाम बेजार हैं। बहुत से कॉलर्स ने वजीर आजम पाकिस्तान से वक्त बेवक्त लोड शेडिंग का नोटिस लेने की दरख्वास्त की है।
ये बिजली वालों ने बहुत लोड शेडिंग शुरू किया हुआ है, क्योंकि दिन में 12 घंटे बिजली नहीं है, 12 घंटे हम लोग गर्मी में बैठे, बड़े छोटे छोटे बच्चे हैं, वो गर्मी में ऐसे रो रहे हैं, बिल्कुल रो रहे हैं। तो मेरा खान साहब से ये दरख्वास्त है कि खुदा रहा ये बिजली वालों को कुछ इजाजत करो, और उसको लोड शेडिंग टाइम होता था ये हर 1 घंटे के बाद फिर लोड शेडिंग, तो ये हम लोग बिल्कुल कम आके ऐसे समझो कि बिजली है ही नहीं। जवान इसका खरोटी खरोटाबाद कोई का।
और बीबीसी उर्दू की पेश करदा फूड सीरीज से मुतालिक लाहौर से एक सामे ने सवाल किया।
अस्सलाम वालेकुम, मेरा नाम अक्रम है और मैं लाहौर में रहता हूँ। मैंने ये पूछना था कि आपने ये फूड गैलरी में एक वीडियो सेंड की है दुमची के बारे में, वो लाहौर में किस जगह पे इसकी दुकान है, प्लीज इसका एड्रेस मेंशन कर दिया करें, ताकि कभी मतलब विजिट करना हो वीडियो को देखे तो उसके बारे में बंदा जा सके वहाँ पे। थैंक यू।
एहसान, आपका जवाब हाजिर है। हमारे साथी वकास अनवर ने लाहौर के इलाके मुजंग में जाकर दुमची के मजेदार तिक्कों पर रिपोर्ट बनाई थी, जिसे आपने बीबीसी की फूड सीरीज में देखा और सुना। अगर आप भी ये दुमची खाना चाहें तो लाहौर के मारूफ इलाके मुजंग में जाकर लुत्फंदोज हो सकते हैं। और पाकिस्तान में मौजूद अफगान पनाह गुजीनों की वापसी से मुतालिक थरपारकर सिंध से एक सामे रंजन परमर ने अपनी राय का इजहार कुछ इस तरह किया।
इस माह की 30 तारीख को अफगान पनाह गुजीनों की पाकिस्तान में इसकी मुद्दत खत्म हो रही है। अगर हम दुनिया में गैर मुल्की बाजरीन को पनाह देने वाले तीसरे बड़े मुल्क पाकिस्तान के असल बाशिंदों के हालात देखें तो दूसरी सहूलियत तो दूर सिर्फ पीने के साफ पानी तक मुयसर नहीं है। अफगान पनाह गुजीनों की तादाद मुसलसल बढ़ रही है। वतन अजीज बहुत भुगत चुका है, अब वक्त आ गया है कि इन पनाह गुजीनों की मदद बढ़ाने के बजाय अपने वतन वापस भेजा जाए।
अपनी राय का इजहार करने के लिए आप पाकिस्तान भर से लैंडलाइन के जरिए हमें मुफ्त कॉल कर सकते हैं। हमारा नंबर है 0800-222-75 यानी 0800-222-75। इसी के साथ ही आसिया अंसर को इजाजत दीजिए। सामईन की आरा आपने सुनी। अगर आप कुछ पूछना चाहें या अपनी राय का इजहार करना चाहें तो सोशल मीडिया भी इसका जरिया हो सकता है। ट्विटर और फेसबुक पर हमारे सफात बीबीसी उर्दू के नाम से हाजिर हैं। आप इंस्टाग्राम पर भी हमें फॉलो कर सकते हैं। इसके अलावा आप इनफरादी तौर पर ट्विटर पर मुझसे और सैरबीन की टीम से राबिता कर सकते हैं। मेरा ट्विटर हैंडल है @NadiaSuleiman। इसके साथ ही सैरबीन इख्तिताम को पहुंचा। आज प्रोग्राम के एडिटर थे अब्दुल्ला फारूकी, प्रोड्यूसर सारा अतीक, स्टूडियो मैनेजर थे इसरारुल हक। नादिया सुलेमान समेत पूरी टीम को इजाजत दीजिए। आखिर में आलमी खबरों की सुर्खियां सुनिए साथ सुहेल से।
پاکستان کی اقتصادی رابطہ کمیٹی نے گھریلو صارفین کے لیے گیس کی قیمتوں میں 190% اضافے کی منظوری دے دی ہے۔ اس کے علاوہ بجلی کی قیمتوں میں بھی فی یونٹ اضافہ کرنے کا فیصلہ کیا گیا ہے۔ ٹونیسیا کی دارالحکومت ٹیونس میں 2 خودکش بم دھماکے ہوئے ہیں، جن میں 1 سیکیورٹی اہلکار ہلاک جبکہ 8 افراد زخمی ہوئے ہیں۔ اب تک یہ واضح نہیں ہو سکا کہ اس حملے میں کون ملوث تھا۔ انڈونیشیا کی آئینی عدالت نے اپریل میں ہونے والے صدارتی انتخابات کے نتائج پر اپنا فیصلہ سناتے ہوئے جوکو ودودو کی فتح کو برقرار رکھا ہے۔ انتخابات کے نتائج کو حزب اختلاف نے دھاندلی کی بنیاد پر چیلنج کیا تھا۔ امریکہ کے صدر ڈونلڈ ٹرمپ نے انڈیا سے کہا ہے کہ وہ امریکی اشیاء پر حال میں لگائی گئی ٹیرف یا کسٹم ڈیوٹی ہٹا لے۔ ایتھوپیا میں پولیس نے ریاست امہارا کی سیاسی جماعت کے 50 سے زیادہ افراد کو بغاوت کی ناکام کوشش کرنے پر حراست میں لے لیا ہے۔ یہ بی بی سی اردو سروس ہے۔
سن رہے ہیں WTR 770 ساز آواز براڈ کاسٹنگ سروس 24/7۔ ہمارے ریڈیو اور ٹی وی کے سروس کے لیے وزٹ کیجیے eawaz.com یا ڈاؤن لوڈ کیجیے فری ای آواز آفیشیل ایپ۔ ای آواز ٹی وی آپ کا اپنا چینل ہے، آپ ای آواز ٹی وی کو تمام IPTV باکسز پر فری دیکھ سکتے ہیں۔ لائک کیجیے ہمارا فیس بک پیج ای آواز۔ فیڈ بیک اور ایڈورٹائزمنٹ کے لیے کال کیجیے 647-898-6245
Are you self-employed and having trouble getting a mortgage? Bank declined your mortgage? Are you in high interest credit card debts? Is your bad credit stopping you to get mortgage? Do you need emergency mortgage? Only one answer for all these questions. Call Harry Thorne, principal broker of Majestic Mortgage.
For Majestic service, call Majestic Mortgage. Your best interest is guaranteed. 647-228-1000
روجر کی بیسٹ پرائز اور پروموشن کے لیے کانٹیکٹ کریں وقار خان، جو روجر کی امپلائی ہیں اور 13 سال سے زیادہ تجربہ۔ روجر کی 3 سروسز کا بنڈل آفر، جس میں ٹی وی ود ایچ ڈی ریسیور، ہائی سپیڈ انٹرنیٹ، وائرلیس وائی فائی موڈم، فون کال ود لوکل کالنگ، لانگ ڈسٹینس بھی موجود، جس میں انلمیٹڈ یو ایس کینیڈا کالنگ اور پاکستان کے 930 منٹ۔ ٹی وی، فون، انٹرنیٹ اور روجر کی لیٹسٹ ہوم سیکورٹی ڈیلز کے لیے رابطہ کریں وقار خان
6478648000 Asian Food Center 9059031338 آپ کے کچن کی تمام ضروریات ایک ہی چھت تلے۔ فروٹس اینڈ ویجیٹیبلز، گروسریز اینڈ سٹیفلز، بریڈ، ڈیری اینڈ ایگ، بیوریج اینڈ کنفیکشنری، برانڈیڈ فوڈز، پرسنل کیئر اینڈ ہاؤس ہولڈ، سویٹس اینڈ سموساز۔ آرڈر ناؤ فار ان سٹور فری پک اپ 9057931338۔ Home delivery is also available. Asian Food Center 9057931338 Asian Food Center.
گھر لینا ہو یا پھر لسٹ کرنا ہو، عارفہ مظفر کو کال کرو۔
انویسٹمنٹ کرنے کا گھر ہو ارادہ،
عارفہ مظفر کو کال کرو۔
برسوں سے جانا پہچانا قابل اعتماد نام ریئل اسٹیٹ کی کسی بھی ضرورت کے لیے کال کیجیے 6478986245 647-898-6245 سٹی اسکیپ ریئل اسٹیٹ کی۔
کہیں مارگیج نہیں مل رہی، جھٹ پٹ مارگیج دلا کے ساری مشکل کر دیں گے آسان۔ 11 سال سے زیادہ تجربہ اور ایک بھروسہ مند نام۔ ہر قسم کی ریزیڈینشیل یا کمرشل مارگیج کے لیے مارگیج الائنس کی جیسمین پرمار سے رابطہ کریں۔ ری فائنینسنگ آپشنز، رینیول آپشنز، مارگیج ڈیفیکلٹیز، ڈاؤن پیمنٹ ایشوز، سیلف امپلائڈ، پرائیویٹ فنڈز، سیکنڈ مارگیج کے لیے کانٹیکٹ کریں موسٹ ٹرسٹ وردی جیسمین پرمار سے۔ نمبر ٹو کال 6479235659 6479235659۔ لائسنس نمبر 10530۔
کھانے کا انتظام تو بہت ہی زبردست ہے اور مینیو بھی کمال کا ہے، بنایا بھی کتنا لذیذ ہے۔
یہ سب کمال ہے کرنا، ہٹ کا دعوت ہو تو کچن بہت خوب کرتے ہیں، اور اگر ویسے باہر کھانا کھانے کا دل چاہے تو سمجھو ہر عمر کی پسند گرلن ہٹ پر موجود۔ اور ہاں ایک اور بات، اس کھانے کے بعد گارنٹی نو ہارٹ برن۔
گرلن ہٹ کا مجھے بھی نمبر دیں، ہمارے یہاں کوئی نہ کوئی مہمان آتا ہی رہتا ہے۔
گرلن ہٹ مسز ساگا میں، بس کال کر لیجیے 9054058383 4058383۔ گرلن ہٹ
helped make my wedding perfect. I had exactly what I wanted and they made it possible.
जी हाँ, ये है ड्रीम कन्वेंशन सेंटर जिनके पास है तीन शानदार बॉल रूम्स, 50 से लेके 1300 अफराद के बैठने की जगह, हाई क्वालिटी इंटरनेशनल कुजीन, स्टेट ऑफ द आर्ट ऑडियो विजुअल्स, इवेंट कोऑर्डिनेशन, हाईली ट्रेन स्टाफ, खास दिन को बनाए यादगार ड्रीम कन्वेंशन सेंटर के साथ। ऑनलाइन बुकिंग या फिर आ जाएं ड्रीम कन्वेंशन सेंटर, 75 हेजडेल रोड, ब्रैम्पटन, 905-451-1500, 905-451-1500।
Trusted name in legal services, Muhammad Atiq Malik, barrister and solicitor, provide legal services in civil litigation, personal injury, immigration appeal, wills, real estate, divorce and child custody matters. For free consultation, call 647-726-1949, 647-726-1949.
Malik Law Office, serving from two locations, 1825 Markham Road, Unit 205, Toronto, and 7900 Horontario Street, Unit 507, Brampton. For more information, visit maliklawoffice.ca.
Malik Law Office is your office.
हैदराबादियों के बनाए हुए असली हैदराबादी खाने एट बेक्स ग्रिल,
जिसके खाने पे आ गया दिल, बेक्स ग्रिल, द टेस्ट दैट थ्रिल्स, बेक्स ग्रिल।
खुद के पीसे हुए खालिस मसालों से बने लजीज हैदराबादी खाने एट बेक्स ग्रिल, लुखमी चिकन 65 और हैदराबादी बिरयानी का तो हेड ऑफिस। Kennedy Road in Brampton, 905-230-3243.
कंप्लीट होम फर्नीचर एम्प्लायसेस की शानदार ग्रैंड ओपनिंग के बाद अभी भी उनके नो टैक्स इवेंट का फायदा उठा सकते हैं। घर के तमाम फर्नीचर और अप्लायंसेस के लिए लेटेस्ट स्टाइल्स, कलर्स, फैब्रिक और मटेरियल्स, मॉडर्न, ट्रेडिशनल, कंटेम्पररी फर्नीचर, तो याद रहे एक ही नाम, कंप्लीट होम फर्नीचर एंड अप्लायंसेस। और हाँ, आपके घर की मुनासिबत से फर्नीचर की खरीदारी में नो कॉस्ट, फ्री एडवाइस, तो आइए 547 स्टील्स एवेन्यू ईस्ट इन ब्रैम्पटन, 905-244-6663-905-244-4463.
The Niagara region is a hot spot for real estate. Carenwood Homes is happy to introduce the community at Broadway Lane, and these homes hit all the right marks. These executive townhomes located in the beautiful city of Welland are in close proximity to Brock University, Niagara College, and major Niagara city centers. These two-story, three-bedroom, luxury modern townhomes feature all the amenities you love. Act now. Speak with Dale Mundy at Real Estate Hut Realty, 416-313-1313. Your new home awaits.
I'm not afraid to die.
जी मेरे समेत के सारे जहान की, जब कुछ न बन सकूं तो मेरा रूप बना दिया ओ साथी।
जो था सपना दोहादा चूरो चूर हो गया ओ तेरे नाल रहे मेरी परछाई वे रोवी ना जी याद मेरी आई वे खुश रही अखा ना पर आई वे रोवी ना जी याद मेरी आई वे खुश रही अखा ना पर आई वे
ढूंढते